आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं। प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा आज पनि तपाई सबैलाई मेरो नमस्कार अनि जय मसीह। श्रोता, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी लुका 23 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। अघिल्लो दिनमा हामीले लुका 22 अध्यायमा देख्यौं आखिरी भोज, गेतसमुनीको बगैंचामा येशूको गिरफ्तार, अनि पत्रुसले तीनपल्ट येशूलाई इन्कार गर्यो पुजारीको चोकमा, अनि उहाँलाई मुख्य पुजारीहरूको सामने लगियो अर्थात महासभाको अगाडि, र तिनीहरूले येशु मृत्युदण्डको योग्य छ भनी आफ्नो महासभाले ठहराए। अब तिनीहरूले रोमी सरकार बाहेक मृत्युदण्ड दिन सक्दैनथे। र अहिले लुका 23 अध्यायमा सबभन्दा पहिलो कुरा हामी देख्छौ, तिनीहरूले उहाँलाई पिलातसको सामुन्ने ल्याउँदछन्। 23 अध्याय 1 र 2 पद हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, सबै सभासदहरू उठे र उहाँलाई पिलातस कहाँ ल्याए। तिनीहरूले उहाँलाई यसो भन्ने दोष लगाउन लागे, यस मानिसले हाम्रो राष्ट्रलाई भहकाउन लागेकोले हामीले भेटायौं। यसले कैसरलाई कर तिर्नदेखि हामीलाई रोक्छ, आफैलाई चाहिँ म ख्रिष्ट हुँ, एक राजा हुँ भनी भन्छ। पिलातस पलिस्तिनको रोमी सरकारको बड़ा हाकिम थिए, राज्यपाल थिए। तिनी प्रायजसो चाडको समयमा त्यहाँ आउने भीड़हरूले गड़बड़ गर्छन् कि भनेर हेर्न यरूशलेममा आउँथे। अब जबकि मूसाको व्यवस्थाको विरूद्धमा लगाउने आरोप रोमसँग कुनै सम्बन्ध थिएन, सरोकार थिएन, त्यसकारण तिनीहरूले उहाँलाई राजद्रोहीको रूपमा दोष लगाए, जुन बिल्कुल झूठ थियो। तीन पदमा पिलातसले उहाँलाई सोधे, के तिमी यहुदीहरूको राजा हो? येशूले जवाब दिनुभयो, तपाईँ नै त्यसो भन्नुहुन्छ। यस दृश्यको कल्पना गर्नुहोस्, यहाँ सिकर्मी आफ्नो गाउँले पोषकमा पिलातसको अगाडि उभिरहेका छन्। यहुदी अगुवाहरूले उहाँलाई गिरफ्तार गरेका छन्। पिलातसले उहाँलाई प्रश्न सोध्दछ, के तिमी यहुदीहरूको राजा हो? येशूले उत्तर दिनुभयो, तपाईँले भन्नुहुन्छ। यो तथ्यको स्पष्ट कथन थियो र पिलातसले उहाँलाई छोड्न चाह्यो। चार पदमा भनिएको छ, तब पिलातसले मुख्य पुजारीहरू र भीड़हरूलाई भने, म यी मानिसमा केही दोष भेटाउँदिन। अनि पाँच पदमा, तर तिनीहरूले बड़ो जोड़ दिएर भने, यसले सारा यहुदिया र गालिलदेखि यस ठाउँसम्म शिक्षा दिएर मानिसहरूलाई भड्काउँदैछ। अहिले धार्मिक अगुवाहरूले येशूलाई मानिसहरूलाई क्रान्तिको अगुवाई गर्नेको दोष लगाए। तिनीहरू भन्दछन् कि उहाँले संवैधानिक अधिकारको विरूद्ध विद्रोह गर्नुभयो। यसपछि येशूलाई हेरोदको सामुन्ने ल्याइन्दछ र बराब्बालाई छोडिन्दछ। छ र सात पद, तर पिलातसले यो सुनेर यो मानिस गालिलको हो कि भनेर सोधे, अनि उहाँ हेरोदको इलाकाका मानिस रहेछन् भन्ने थाहा पाएर पिलातसले उहाँलाई हेरोद कहाँ पठाइदिए। ती दिनमा हेरोद आफै पनि यरूशलेममा थिए। मित्र, पिलातस यो फन्दाबाट आफ्नो हात निकाल्न चाहे, जबकि गालिली हेरोदको अधिकारको क्षेत्र भएकोले र हेरोद पनि यरूशलेममै थिए, पिलातसले येशूलाई तिनी कहाँ पठाए। म विश्वास गर्दिन कि हेरोद यस समयमा यरूशलेममा हुने कुरा दैव संयोग थियो। आठ पदमा भनिएको छ, अब येशूलाई देखेर हेरोद अत्यन्त खुशी भए, किनकि तिनले उहाँको विषयमा सुनेका हुनाले धेरै दिनदेखि उहाँलाई हेर्ने इच्छा गरेका थिए र उहाँले केही आश्चर्य काम गर्नुभएको हेर्ने आशा गर्थे। यो भन्दा पहिले येशूले फरिसीहरूलाई गएर हेरोदलाई यो सन्देश दिनलाई भने, लुका 13 अध्यायको 32 पदमा, गएर त्यस स्यालाई भन्, हेर आज र भोलि म भूतहरू धपाउँछु र निको पार्ने काम गर्छु र तेस्रो दिन चाहिँ म सिद्ध हुनेछु। हेरोदको जिज्ञासाले येशूको बारेमा उत्तेजित पारेको थियो र तिनले उहाँलाई हेर्न चाहेका थिए। नौ पद, तिनले उहाँलाई धेरै प्रश्न गरे तर उहाँले तिनलाई केही जवाब दिनु भएन। हाम्रो प्रभुसँग हेरोदको निम्ति एउटा पनि शब्द थिएन, तिनी वृद्ध स्याल थिए। तिनी फेरि उद्धारको ज्ञानमा फर्केर नआउने अवस्थामा थिए। तिनी आफ्नो पापको गुमेको अनन्त कालतिर लागिरहेका थिए। तिनी हेरोद परिवारको कुख्यात सदस्य थिए। राम्रो प्रभुले तिनीसँग केही कुरा गर्न कोशिश गर्नु भएन। दशदेखि बाह्र पद, मुख्य पुजारीहरू र शास्त्रीहरू चाहिँ खड़ा भएर उहाँलाई जोड तोडसाथ दोष लगाउन थाले। हेरोदले आफ्ना सिपाहीहरूसँग मिली उहाँलाई तिरस्कारपूर्ण व्यवहार गरे र उहाँको गिल्ला गरे। त्यसपछि उहाँलाई रुवाफिलो पोशाक पहिराएर पिलातस कहाँ फर्काई पठाइदिए। त्यही दिन पिलातस र हेरोद दुवै आपसमा मित्र भए, किनकि अघि तिनीहरूको बीचमा वैरभाव थियो। मित्र, हेरोदको सामुने येशुमाथि अझै दोष लगाउनलाई यहुदी अगुवाहरू पनि साथमा हेरोद कहाँ गएका थिए। हेरोदले येशुलाई मृत्युदण्ड दिउन् भन्ने तिनीहरूको आशा थियो। अब येशु उनीसित बोल्न नमान्नेको कारण उहाँसित हेरोद ज्यादै रिसाए। त्यसकारण आफूसित सिपाहीहरूलाई येशुको गिल्ला गर्न लगाए। अब येशु चुप्प लागिरहनु भएकोले हेरोदले केही फैसला गर्न सकेनन्। त्यसकारण तिनले येशुलाई फेरि पिलातस कहाँ पठाइदिए। 13-16 पद, तब पिलातसले मुख्य पुजारीहरू, शासकहरू र जनताहरूलाई जम्मा गरे। उनले तिनीहरूलाई भने, तिमीहरूले मानिसहरू भड्काउने भनी यिनलाई मेरो सामुने ल्यायो। तिमीहरूकै सामुने केरकार गर्दा तिमीहरूले यिनलाई लगाएका अभियोगको दोषी भेटाएन। हेरोदले पनि दोषी भेटाएनन्, किनभने तिनले यिनलाई हामी कहाँ नै फर्काइदिए। अब हेर, यिनले मृत्युदण्ड पाउने योग्यको कुनै काम गरेका छैनन्, यसकारण म यिनलाई सजाय गरेर छोडिदिनेछु। पिलातसले यहुदीहरूलाई येशु मृत्युदण्ड पाउने योग्यका होइनन् भनी फेरि भने, तर यहुदीहरूलाई खुशी पार्नको निम्ति पिलातसले येशुलाई कोरा लगाएर सजाय दिन मंजूर गरे। यसो गर्नाले सायद यहुदीहरूले येशुलाई मृत्युदण्ड दिने माग गर्ने छोड्छन् भन्ने पिलातसले आशा गरेको थियो। 17-26 पद, चाडको उपलक्ष्यमा तिनीहरूका निम्ति पिलातसले एउटा कैदी छोडिदिनु पर्थ्यो। तिनीहरू सबै एकसाथ यसो भनेर कराए, यसलाई हटाउनुहोस् र हाम्रो निम्ति बरब्बालाई छोडिदिनुहोस्। बरब्बा चाहिँ शहरमा भएको कुनै विद्रोह र हत्याको अभियोगमा कारागारमा थुनिएको थियो। येशुलाई छोडिदिने इच्छा गरेर पिलातसले फेरि तिनीहरूलाई सम्झाए, तर तिनीहरू येशु भन्दै चिच्याइरहे, क्रूसमा टाङ्नुहोस्, त्यसलाई क्रूसमा टाङ्नुहोस्। अनि तिनले तेस्रो पल्ट तिनीहरूलाई भने, किन यी मानिसले के खराबी गरेका छन्? मैले त यिनलाई मृत्युदण्ड दिने कुनै कारण भेटाइन, यसकारण म यिनलाई सजाय गरेर छोडिदिनेछु। तर तिनीहरूले ठूलो स्वरले कराउँदै उहाँलाई क्रूसमा टाङ्नै पर्छ भन्ने माग गर्न लागे। तिनीहरूको चित्कार सफल भयो अनि पिलातसले तिनीहरूको माग पूरा गरिदिने फैसला सुनाए। तिनले त्यस मानिसलाई छोडिदिए जो विद्रोह र हत्याको अभियोगमा कारागारमा परेको थियो। त्यसैलाई छोडिदिनुहोस् भनेर तिनीहरूले माग गरेका थिए, तर येशूलाई चाहिँ तिनले तिनीहरूको इच्छामा सुम्पिदिए। तिनीहरूले उहाँलाई त्यहाँबाट लैजाँदा गाउँबाट आइरहेको सिमोन नाउँको कुरेनी निवासीलाई समाते र क्रूस बोकेर उहाँको पछि पछि जान लगाए। मित्र, हरेक वर्ष निस्तार चाडको बेलामा यहुदीहरूलाई खुशी पार्न रोमी बडा हकिमले झ्यालखानमा थुनिएको कुनै एउटा यहुदी कैदीलाई छुटकारा दिन्थे। छुटकारा पाउनलाई यहुदीहरूले इच्छा गरेको जुनसुकै कैदीलाई पनि छान्न सक्थे। त्यस साल यहुदी भीड़ले पिलातसलाई उनको चलन अनुसार तिनीहरूका निम्ति एउटा कैदी छुटाउनुहोस् भनी माग गरे। येशुमा केही दोष नभेटाएर पिलातसले उहाँलाई नै छुटकारा दिने इच्छा गरे। येशुको कीर्तिसँग डा गरेकोले यहुदी अगुवाहरूले उहाँलाई मार्न खोजेका पिलातसलाई थाहा थियो। तर साधारण यहुदीहरू येशुको छुटकारामा खुशी होलान् भन्ने पिलातसको सोचै थियो। पिलातसको मनमा यही विचार थियो, यदि तिनले भीड़लाई आफ्नो इच्छाले छान्न दिए भने तिनीहरूले येशुलाई छान्ने थिए। यसबाट पिलातसलाई दुई फाइदाका कुरा हुने थियो। पहिलो, भीड़ खुशी र यरूशलेममा शान्ति हुन्थ्यो, र दोस्रो, पिलातसको आफ्नो विवेक शुद्ध रहन्थ्यो। एउटा निर्दोष मानिसलाई दण्डको आज्ञा दिनुपर्ने थिएन, तर पिलातसले विचार गरे अनुसार कुरा भएन। यहुदी भीड़ले येशुलाई छुटकारा पाउनलाई छानेनन्। केही दिन अगाडि येशु यरूशलेममा पस्नुहुँदा तिनीहरूले होसन्ना भन्दै जय जयकार गर्दै कराएका थिए उहाँको निम्ति। अहिले तिनीहरू येशुको विरोधमा लागेका थिए, किन? किनभने बरब्बालाई तिनीहरूको निम्ति उनले छोडिदिउन् भनेर मुख्य पुजारीहरूले भीड़लाई सुर्याएका थिए। बरब्बा एउटा दोषी ठरिएको ज्यानमारा र राजद्रोही थियो। ती यहुदीहरू आफ्ना पुजारीको प्रभावमा कति धेरैसम्म परेका थिए भन्ने कुरा हामी थाहा पाउँछौ। अनि यो मानिसहरूको चञ्चलपन अस्थिरपन पनि हामी देख्छौ। एक छिन तिनीहरूले येशुलाई मसी सम्झेका थिए, अर्को छिन तिनीहरूले उहाँलाई ज्यानमारा भन्दा अयोग्य ठाने। पिलातस दोधारमा परेका थिए। बरब्बा ज्यानमारा र राजद्रोही भएको हुनाले तिनले उसलाई छुटाउन चाहेनन्, न त तिनले निर्दोष येशुलाई मृत्युदण्ड दिन नै चाहे। पिलातसले तीनपल्ट येशुलाई छुटकारा दिनको निम्ति भीड़सँग अनुरोध गरे, किनभने उहाँले मृत्युदण्ड पाउने योग्यको कुनै अपराध गर्नुभएको थिएन। यहुदीहरूलाई फकाउनलाई पिलातसले म यिनलाई सजाय गर्छु र त्यसपछि मात्र छोडिदिन्छु भनेर भने, तर झन साह्रो गरी चिच्याएर तिनीहरूले भने, त्यसलाई क्रुसमा टाँग्नुहोस्। पिलातसले केही सेप नलागेको देखेर खैला बैला मचिन्छ भनेर डर माने। यदि तिनले येशूलाई छुटाए भने अवश्य अझै ठूलो हल्ला उठ्ने थियो। अनि यो कुरा रोममा भएका रोमी सम्राटको कानमा पुग्यो भनेदेखि पिलातसले शान्ति कायम राख्न नसकेको हुनाले आफ्नो पद गुमाउने थिए। त्यसकारण तिनको अन्तिम निर्णय यही थियो, येशूलाई क्रूसमा टाँग्नलाई पठाउने निध हो। मृत्युदण्डको आज्ञा पाएका अपराधीहरूले मारिने ठाउँमा जाँदा आफ्नो क्रूस आफैले बोक्नु पर्दथ्यो, अनि येशूले पनि शुरूमा आफ्नो क्रूस बोक्नुभयो। तर आफैले भोगेको त्यो कोराले गर्दा पूरा बाटोभरि क्रूस बोक्नलाई येशू ज्यादै कमजोर हुनुहुन्थ्यो। त्यसकारण सिपाहीहरूले सिमोन नभएको कुरेनीको एकजना मानिसलाई येशूको क्रूस बोक्न लगाए। उहाँलाई क्रूसमा टाँगिन लगिँदा उहाँले ती स्त्रीहरूलाई यरूशलेमको विध्वंसको अगमबाडी भन्नुभयो जो उहाँको बारेमा रोइरहेका थिए। उहाँले भन्नुभयो, त्यहाँ त्यस्तो दिन आइरहेको छ, त्यस बेला संसारमा बच्चा पैदा नगर्न नै उक्तम हुनेछ। यो चाहिँ उहाँले महाक्लेश अवधिको संकेत गर्नुभएको थियो। त्यसपछि उहाँले स्त्रीहरूलाई नरुनलाई भन्नुभयो, उहाँले हाम्रो सहानुभूतिको चाहनुहुन्न, उहाँ हाम्रा विश्वासहरूको चाहनुहुन्छ, उहाँ हाम्रो सहानुभूति पाउनलाई मर्नु भएन। यसपछि हामी देख्छौ येशूलाई क्रूसमा टाँगिँदछ। 33 पद, जब तिनीहरू खपरे भन्ने ठाउँमा आए तब त्यहाँ तिनीहरूले उहाँलाई क्रूसमा टाँगे र ती अपराधीहरूमध्ये एउटालाई दाहिनेपट्टि र अर्कोलाई देब्रेपट्टि क्रूसमा टाँगे। दुई अपराधीहरूलाई प्रभुसँग क्रूसमा टाँगेको थियो। 34 पद, अनि येशूले भन्नुभयो, हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस् किनकि यिनीहरूले के गर्दैछन् सो जान्दैनन्। अनि तिनीहरूले उहाँको वस्त्र भाग गरेर चिट्ठा हाले। प्रभुले आफ्ना पितासँग आफूलाई क्रूसमा टाँग्ने भीड़हरूलाई क्षमा दिन विन्ती गर्नुभयो। यदि उहाँले यसो नगर्नु भएको भए ती भीड़हरूले परमेश्वरको पुत्रलाई मारेकोले गर्दा क्षमा हुन नसक्ने पापको दोषी हुने थिए। यसपछि हामी देख्छौं येशूलाई सिपाहीहरू र शासकहरूद्वारा पनि मजाक गरिन्दछ। 35 पद, मानिसहरू उभिएर हेरिरहेका थिए। शासकहरूले उहाँको ठट्टा गर्दै भने, यसले अरूलाई बचायो, यो परमेश्वरको ख्रिष्ट तथा उहाँका चुनेको जन हो भने त्यसले आफैलाई बचाओस्। यदि येशू क्रूसबाट झर्नु भएको भए उहाँ ख्रिष्ट हुनु हुन्नथ्यो। उहाँले यसैया 53 अध्यायको परिपूर्णता हुनुहुन्नथ्यो जुनले उहाँको मृत्युको बताउँछ। यसैया 53 अध्याय 8 पदले भन्छ, उसलाई अत्याचार गरियो र दोष लगाइएर लगियो, उसको पुस्ता मध्येको कसले विचार गर्यो कि ऊ जीवितहरूको देशबाट अलग गरियो र मेरो प्रजाको अपराधको निम्ति उसमाथि कुटाइ पर्यो। प्रभु येशू क्रूसमा टाँगिएर रहनु भएकोले हामी पापबाट चंगै हुन सक्छौ, जुन मानव जातिको डरलाग्दो भयंकर हैजा हो, महामारी हो। 36 देखि 38 पद, सिपाहीहरूले पनि आएर उहाँलाई सिरका दिँदा यसो भनेर गिला गरे, त यहुदीहरूको राजा होस् भने आफूले बच्चा, यो यहुदीहरूको राजा हो भने दोषपत्र पनि उहाँको मासतिर थियो। मित्र, अगाडि हामी देख्छौ 39 देखि 41 पदमा, क्रूसमा टाँगिएका अपराधीहरूमध्ये एकजना अपराधीले उहाँको अपमान गर्दै भन्यो, के तिमी ख्रिष्ट होइनौ, तिमी आफैलाई र हामीलाई बचाऊ। तर त्यसलाई हकारेर अर्कोले जवाब दियो, त पनि त्यही दण्डमा परेको छस्, तापनि परमेश्वरको डर मान्दैनस्। हाम्रो दण्ड त न्यायोचित छ, किनकि हामीले त आफ्नो कामको उचित फल भोगिरहेका छौं, तर यी मानिसले त के अनुचित काम गरेका छैनन्। मित्र, दुवै मत्ती र मर्कुसले हामीलाई भन्दछन् कि आरम्भमा दुवै कुकर्मीहरूले प्रभुको मजाक उडाए, तर तिनीहरू क्रूसमा टाँगेको 6 घण्टा अवधिमा, विशेष गरी आखिर 3 घण्टामा केही असाधारण कुरा भनेथे। तिनले केही असाधारण कुराले स्थान लिइरहेको छ भन्ने कुरा देखे। तिनले थाहा पाए कि तिनीहरूको बीचमा मरिरहेको व्यक्ति चाहिँ आफ्नो निम्ति मरिरहेका थिएनन्, तर अरूहरूको निम्ति। तिनले थाहा पाए कि मानिस र परमेश्वरको बीचमा पापको कारण भएको विशाल खाडालाई संगम गर्न मरिरहनु भएको थियो। अर्को शब्दमा, सारा संसारको पापको निम्ति उद्धार दिन मरिरहनु भएको थियो, र क्रूसमा भएको व्यक्ति उद्धारकर्ता परमेश्वर स्वयं हुनुहुन्छ। त्यसपछि तिनी उहाँका विश्वासमा फर्के। 42 देखि 43 पद, तब त्यसले भन्यो, हे येशू, तपाईँ आफ्नो राज्यमा आउनुहुँदा मलाई सम्झनुहोस्। उहाँले त्यसले भन्नुभयो, साँच्चै म तिमीलाई भन्दछु, आज तिमी मसित स्वर्गीय लोकमा हुनेछौ। हामी देख्छौ यो अर्को चोरले चाहिँ उद्धार पायो र आफ्नो विश्वासको कारण परमेश्वरको उपस्थितिमा गए। यहाँ दुई शिक्षा छन्। पहिलो, कुनै मानिसले आफ्नो जीवनको अन्तिम घड़ीमा मात्र विश्वास गरे तापनि त्यसले उद्धार पाउनेछ। दोस्रो, हामी विश्वास गर्नेहरू मर्ने बित्तिकै हाम्रो आत्मा स्वर्गीय लोकमा जान्छ प्रभु येशूसँग हुनलाई। यसपछि हामी देख्छौ 44 र 45 पद, प्राय दिउँसोको 12 बजेको थियो र 3 बजेसम्म समस्त देशलाई अन्धकारले ढाक्यो, सूर्यको तेज कम भयो र मन्दिरको पर्दा माझमा च्यातिएर 2 भाग भयो। ख्रिष्टको जीवन पर्दाद्वारा प्रतीक गरिएको थियो, जुनले वास्तवमा पुरानो नियममा परमेश्वरबाट मानिसलाई अलग गराएको थियो। जब ख्रिष्ट क्रूसमा मर्नुभयो, पर्दा 2 फ्याकमा च्यातियो र परमेश्वर पिता कहाँ जाने बाटो खोलियो। आज सिधै परमेश्वर पिता कहाँ जान हामी ख्रिष्टको माध्यमद्वारा सक्छौं। अनि 46 पद, उच्च स्वरले कराएर येशूले भन्नुभयो, हे पिता, म मेरो आत्मा तपाईँको हातमा सुम्पछु। यति भनेर उहाँले आफ्नो प्राण त्यागिदिनुभयो। 47 पद, यो सब घटना देखेर कप्तानले येशु भन्दै परमेश्वरको महिमा गरे, निश्चय नै यिनी धार्मिक मानिस थिए। यो कप्तान म विश्वास गर्छु कि तिनी उद्धार पाएको व्यक्ति बने। तिनलाई ख्रिष्ट क्रूसमा टाँग्ने अभिभार दिएको थियो। क्रूसको फेदीबाट तिनले क्रूसमा केही असामान्य कुरा भइरहेको देखे र तिनले परमेश्वरको महिमा गर्न सके। तिनले देखे कि ख्रिष्ट धार्मिक मानिस थिए। अरू सुसमाचार लेखकहरूले लुकाको विवरणमा यो कुरा पनि थप्छन् कि कप्तानले भने साँच्चै नै उहाँ परमेश्वरको पुत्र हुनुहुन्थ्यो। 48 पद, यो दृश्य हेर्न जम्मा भएका सबै मानिसहरूले यी सब देखे र आफ्ना छाती पिर्दै घर फर्के। ओ मित्र, ख्रिष्टलाई क्रूसमा क्रूर र निर्दयी साथ मारिएका थिए। हामी देख्छौ मानव हृदयको अतृप्त घृणा। अनि 50 पद, योसेफ नाम भएका एकजना असल र धार्मिक मानिस थिए। उनी महासभाका सदस्य पनि थिए। मित्र, यहाँ हामी देख्दछौ कि युसुफ नाउँ भएको व्यक्ति वास्तवमा एक विशिष्ट माने गनेका व्यक्ति थिए। तिनी महासभाको सदस्य थिए। तिनले निश्चय नै थुप्रै प्रभावहरूको अभ्यास गरे। तिनी मात्र एक व्यक्ति थिए जसले ख्रिष्टको निम्ति खड़ा भए। 51 पदमा भनेको छ, उनले तिनीहरूका सल्लाह र कार्यमा सम्मति दिएका थिएनन्। उनी यहुदियहरूका अर्मथिया शहरका मानिस थिए। उनी परमेश्वरको राज्यको बाटो हेर्दै थिए। यद्यपि युसुफ यहुदीको महासभाको एक सदस्य भए तापनि तिनीहरूले लिएको क्रियासँग उनी कति पनि सम्मति भएनन्। तिनीहरूले लिने व्यवहारसँग गर्ने व्यवहारसँग उनी कति पनि सहमति थिएनन्। तिनी धार्मिक व्यक्ति थिए र तिनले ख्रिष्टको निम्ति खड़ा भए। यो स्पष्ट छ कि त्यहाँ थुप्रै येशूका चेलाहरू थिए जो चेलाहरू जस्तै खुला रूपमा चेलाहरू भएका थिएनन्। तिनीहरू गोप्यमा येशूका चेलाहरू थिए। तर क्रूसीकरणको समयमा चेलाहरू भूमिगत भए। तर भूमिगत भएर रहेकाहरू चाहिँ खुला रूपमा येशूको निम्ति खड़ा भए उठे। युसुफ र निकोदिमस जो दुई मुख्य विशिष्ट व्यक्तिहरू पनि थिए जो अन्तिममा खुलम रूपले आफ्नो विश्वास उद्धारकर्तामा घोषणा गरे। युहान्ना रचित सुसमाचारले भन्छ कि निकोदिमस पनि येशूको लाश दफनाउनलाई युसुफलाई सहायता दिए। 52 पदमा भनिएको छ, उनले पिलातस कहाँ गएर येशूको लाश मागे। युसुफले आफ्नो प्रभुमा विश्वास अहिले बिल्कुल खुला गरिदिए। एक धनी व्यक्ति र प्रतिष्ठित विशिष्ट प्रभावको व्यक्तिको रूपमा तिनले येशूको शरीर माग्दछन्। 53 पदमा भनिएको छ, उहाँको लाश तल झारेर मलमलको कपड़ामा लपेटे र चट्टानमा कपरेर बनाएको एउटा चिहानमा राखे जहाँ कहिले कोही राखिएको थिएन। पिलातसले युसुफको अनुरोध मंजूर गरे। येशूको लाश लिएर युसुफले आफ्नै लागि भर्खर तयार पारिएको नयाँ चिहानमा त्यसलाई राखिदिए। त्यसपछि तिनले खुब ठूलो ढुङ्गाले त्यस चिहानको मुख बन्द गरे। 54 र 55 पद, त्यो तयारीको दिन थियो अनि सबात शुरू हुन लागेको थियो। गालिलबाट उहाँको साथमा आउने स्त्रीहरू पछि पछि गए र त्यो चिहान हेरे र उहाँको लाश कसरी राखियो सो देखे। केही भक्त र निष्ठ स्त्रीहरूको समूह जसले सम्भवत हाम्रा प्रभु र उहाँको चेलाहरूको सेवा सुसार गर्दथे, तिनीहरू आखिरी समयसम्म उहाँसँग थिए। उहाँको वास्तविक मृत्युको दिनको सम्बन्धमा बाइबलले भन्दैन कि उहाँ हाम्रो पापहरूको लागि बुधबार, बिहिबार वा आइतबार मर्नुभयो। बाइबलले खालि यही भन्छ कि येशू हाम्रा पापहरूको निम्ति मर्नुभयो। वा मर्नुभएको दिन कुन थियो भन्ने बारेमा तर्क वितर्कमा समय बर्बाद गर्नुहुँदैन। म सोच्दछु जबकि रेकर्डले भन्दछ कि विश्राम दिन हुन लागेको थियो, त्यसकारण यो निश्चय नै शुक्रबारको दिन हुनै पर्छ। स्त्रीहरूले त्यो चिहान हेरे र उहाँको लाश कसरी राखियो सो हेरे। 56 पद, तब फर्केर तिनीहरूले सुगन्धित द्रव्य र अत्तरहरू तयार गरे अनि व्यवस्थाको आज्ञा अनुसार सबातमा तिनीहरूले विश्राम गरे, किनकि विश्राम दिन विश्रामको दिन भएकोले तिनीहरू चिहानमा आएनन्। तिनीहरूले प्रभुको शरीरमा लगाउनलाई सुगन्धित मसला र मलमहरू तयार गरे। तर तपाईलाई थाहा छ, तिनीहरूले आफ्ना मसलाहरू र मलमहरू व्यर्थमा बर्बाद गरे, किनभने तिनीहरू उहाँको शरीरमा यी मसला र मलम लाउन आइन्जेल उहाँको शरीर चिहानमा कति पनि थिएन। उहाँको शरीर पुनरुत्थान भइसकेको थियो। तपाईलाई यादै होला कि बेथानीको मरियमले उहाँको शरीरमा बहुमूल्य अतर वा मसला घसिन् जब उहाँ जीवित हुनुहुन्थ्यो। तर यहाँ चाहिँ तिनीहरूको मसला र मलम चाहिँ त्यसै खेरो गयो। तर कुरा जेसुकै होस्, यो चाहिँ आइमैहरूले ती स्त्रीहरूले येशु प्रतिको तिनीहरूको प्रेम वास्ता र भक्तिको संकेत गर्दछ। अनि मित्र, प्रभुलाई आफ्नो तन मन धन समय दिने कुरा आराधनाको एक भाग हो, अनि यो विश्वासको एक प्रमाण पनि हो। प्रभु आफ्नो वचन अध्ययनद्वारा हामी हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्। प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।